नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म अर्जुन पोखेल समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा स्वरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com संसारभर सुन्न सकिन्छ। फरक फरक दिन फरक फरक विषयमा प्रस्तुत हुने यो कार्यक्रम आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि तपाईले सुन्न सक्नुहुन्छ। बुधबार अर्थात आजको कार्यक्रम भने आर्थिक विषयमा केन्द्रित हुनेछ। हिजो आज सुनको भाव बढेको बढै छ। ग्राहकले सुनको भाव सस्तो होला र किनौला भनेर प्रतीक्षा गरिरहेका छन्, तर 2 महिना भन्दा धेरै भयो सुनको भाव 70,000 रूपियाँ भन्दा तल झर्न मुस्किल परिरहेको छ। गएको वैशाखमा 60,000 रूपियाँ प्रति तोला रहेको सुन जेठमा 63,000 रूपियाँसम्म पुग्यो। असारमा सुनको अधिकतम भाव प्रति तोला 65,000 रूपियाँ रहेको थियो, तर साउनको मध्यतिरबाट भाव झनै उकालो लाग्यो र अन्तिममा 71,500 रूपियाँसम्म पुग्यो। भदौको 9 गते सुनको भावले कीर्तिमान राख्दै 73,500 रूपियाँ प्रति तोला पुगेको थियो। सुनको भाव बढेसँगै बजारमा कारोबारमा पनि निकै कमी आएको छ। सुनको भाव बढ्नुको कारण, भाव बढेपछिको व्यापार लगायतका विषयमा आज हामीले नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा भाव निर्धारण समितिका संयोजक तेज रत्न साक्यसँग कुराकानी गर्छौ। साक्यजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद।
पछिल्लो समयमा सुनको भाव अलिक बढेको बढै छ, लामो समयको नघटेको, किन बढिरहेको छ?
यो चाहिँ नि अन्तर्राष्ट्रिय बजारमा बढेको हुनाले नेपालमा पनि बढ्यो, तर अन्तर्राष्ट्रिय बजारमा बढ्नु पछाडि सबभन्दा प्रमुख कारण भनेको चीन र अमेरिकाको व्यापार युद्ध हो। त्यो व्यापार युद्ध भएकै कारणले गर्दाखेरि अमेरिकाले चीनको सामानको आयातमा भङ्सार लगाइदिएछ, तेस्रो पटक सामानको भङ्सार लगाइदिएछ, जे चीनले पनि अमेरिकाको सामानमा लगाइदिएछ। उनीहरूको दुई देशको बीचमा यो चाहिँ नि व्यापारिक सम्बन्धमा अलिकति तनाव आएको हुनाले यो भाव बढ्ने क्रम चाहिँ नि जारी भएको हो। अब यो बढ्नु पछाडि अर्को एउटा के छ भनेदेखि, सेन्ट्रल ब्याङ्कहरूले, अन्तर्राष्ट्रिय सेन्ट्रल ब्याङ्कहरूले पनि डलरको सट्टामा भन्नु पर्यो, अब आफ्नो चाहिँ नि सेन्ट्रल ब्याङ्कको रिजर्भ चाहिँ सुनकोमै बढाउने विचार गरेको र यसपालि 2019 आएर ग्लोबल मार्केटमा अन्तर्राष्ट्रिय बजारमा मोटामोटी धेरै जस्तो सेन्ट्रल ब्याङ्कहरूले आफ्नो रिजर्भ बढाएर 500 टनसम्मको रिजर्भ बढाइसकेका छ। त्यो कारणले गर्दाखेरि पनि सुनमा डिमान्ड बढेर सुनको भाव बढ्न गएको।
सरले अमेरिका र चीनको व्यापारको कारण भन्नुभयो, त्यो व्यापारको प्रभाव चाहिँ कसरी पर्दो रहेछ सुनमा?
यो यस्तो चिज छ, यो आर्थिक क्षेत्रमा जस्तो शक्तिको राष्ट्रमा पनि चीन र अमेरिका माथिल्लो स्तरकै भयो, त्यसमा आर्थिक कारोबारको हिसाबले पनि अमेरिका र चीनको कारोबार अहिले निकै माथि स्तरमा छ। त्यस कारण आर्थिक क्षेत्रमा नै उनीहरूलाई जाइन्टै भन्नुपर्छ। त्यो कारणले गर्दाखेरि उनीहरूको बीचमा जुनसुनै पनि कारोबारको अवस्था हुन आउँछ, त्यसको असर चाहिँ अन्तर्राष्ट्रिय बजारमा पर्दो रहेछ। त्यो चिज हामी पनि अछुट हुन सकिएनौँ। त्यस कारणले यो चाहिँ नि अन्तर्राष्ट्रिय बजारमा भएको अथवा चीन र अमेरिका बीचको द्वन्द्वको कारणले गर्दाखेरि हामी जस्तो सानो देशमा पनि हाम्रो व्यापारमा चाहिँ प्रभाव पर्न आएको चाहिँ देखिएछ।
अनि अर्को कुरा तपाईँले भन्नुभयो, इन्टरनेशनल सेन्ट्रल ब्याङ्कहरूले चाहिँ रिजर्भ बढाए, अलि धेरै नै रिजर्भ बढाए भन्नुभयो, उनीहरूको त्यो रिजर्भ बढाउनुको पछाडि चाहिँ कारण के रहेछ?
मेरो विचारमा, यो त आफ्नो आफ्नो विचारको कुरा हुन्छ, तर मेरो विचारमा के लाग्छ भनेदेखि, यो अमेरिकन डलरको फ्रेजाइल भोलाटाइल भइरहेको छ र अमेरिकाले आफ्नो आधिपत्य हरेक क्षेत्रमा जमाउनु खोज्ने तिनीहरूको प्रवृत्ति नै छ। त्यसमा आर्थिक क्षेत्रमा पनि उनीहरूले डलरै सब कुछ हो, डलरको इकोनोमी नै मान्छेहरूले मान्नुपर्छ भन्ने उनीहरूको कटाकटा उनीहरूको चाहिँ नि विचार त्यो देखिया छ। त्यो देखेको कारणले गर्दाखेरि त्यसको विकल्पको रूपमा अमेरिकन सरकारको दबावमा पर्नुभन्दा त्यसको विकल्पमा केही गर्न सकिन्छ भन्ने विचारले हो कि जस्तो मलाई लाग्छ।
अब उता भाव बढ्दा बित्तिकै यता तत्कालै बढ्छ होइन, प्रभाव यहाँ परिहाल्छ
एकदमै। अहिले अन्तर्राष्ट्रिय बजार र हाम्रो यो चाहिँ कम्युनिकेसनको विकासको क्रमले गर्दा यति छिटो विकास भएको छ कि त्यहाँ आज न्यूयोर्क बजारकोमा, अब वाल स्ट्रीटको न्यूयोर्क बजार कोमेक्स हाउस सबभन्दा आर्थिक क्षेत्रमा संसारको मुटु नै भने पनि हुन्छ, त्यहाँ परिवर्तन आएको विदिन 10 मिनट्स 10 मिनटमा संसारबाट फैलिन्छ भनेपछि हामी कहाँ पनि त्यही हामीले पनि त भाव निर्धारण जस्तो अब बिहान बिहान हामी निर्धारण गर्छौँ 10:30 बजेसम्मको बजार हेरेर होइन त्यो बजार निर्धारण गर्दाखेरि अन्तर्राष्ट्रिय बजार न्युयोर्क मार्केटको बजारलाई मध्यनजर गरिकन त्यो आधारमा हामीले भाव फिक्सेसन गर्नुपर्छ किनभनेदेखि त्यहाँको अलिकति फरकले पनि हामी कहाँ प्रभाव पर्न जान्छ त्यसले गर्दाखेरि अहिले हामी मात्र व्यवसायी मात्र नभइकन आम उपभोक्ताहरू पनि यति चनाखो भइसकेका छ कि अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनले क्या हो भन्ने खालको प्रश्न पनि गर्न थालिसकेका छ।
अब हामीले पनि आफ्नो बजारतिर तपाईँहरूलाई फोन गरेर सुनको भाव बढ्यो घट्यो भन्ने समाचार बनाउँछौ, यो कसरी निर्धारण हुन्छ होला, कसले निर्धारण गर्छ होला भन्ने ठूलो चासोको विषय हुन्छ, कसरी निर्धारण हुन्छ नेपालमा सुनको?
निर्धारणमा नेपाल सुनचानी व्यवसाय महासंघले निर्धारण गर्छ होइन, त्यस अन्तर्गतमा एउटा कमिटी छ निर्धारण दर भाव निर्धारण कमिटी, त्यसको संयोजक पनि मै हो अनि मेरो त्यो संयोजकत्वमा 5 जनाको हामी सदस्य 4 जना अरू थप सदस्य राखेर 5 जनाको समिति छ, त्यो 5 जना मध्येबाट मैले सबै 4 जनै 4 दिशाको 4 ठाउँको सबैले बुझ्ने बजार बुझ्ने जिम्मा अभिभार मैले दिएको छु, साथीहरूले पनि त्यसैको सबै फिडब्याक गर्छ र मैले पनि आफ्नो इन्टरनेसनल मार्केटसित सधैँ पनि हामी त एकदमै क्लोज कन्ट्याक्टमा हुनुपर्छ, जस्तो अब हामी आज 10:30 बजेकोमा भाउ निर्धारण गर्छौँ भने बिहानैदेखि नै हामीले त्यो अन्तर्राष्ट्रिय बजारको वाच गर्नुपर्ने हुन्छ, जस्तो अब बिहान सबेरै भनौँ न अब 4 बजेदेखि जापानको मार्केट सुरु हुन्छ होइन, जापानको मार्केट सुरु भएर आएर नेपालको यो नेपाल र इन्डियासम्म पुग्दाखेरि 10 बज्छ, त्यो 10 बजेर इन्डियन मार्केट खुलिसकेपछि इन्डियाको एक्टिभिटिज कस्तो छ त्यसको नेपालको असर के पर्छ, त्यो त इन्डिया र नेपालको फिक्स रेट छ आइसी र नेपाल नेपाली करेन्सीको, तर डलर र आइसीको फ्लोट छ, त्यसकारण उनीहरूको परिवर्तनमा आएको परिवर्तनले हामी कहाँ पनि असर पर्छ, त्यही हिसाबले त्यो अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनसँग डलर एक्सचेन्ज रेटले गुणा गरिकन त्यो हिसाब किताब गर्दाखेरि मात्र हामीले निकाल्ने गर्छ। अब त्यसमा हामी कसरी गर्छौँ भनेदेखि अन्तर्राष्ट्रिय बजारमा आएको जस्तो आजको भाउ पऱ्यो भने 1485 डलर प्रति आउन्स छ, आज 1485 डलर प्रति आउन्स छ, त्यसमा चाहिँ आइसीको कति भएको छ भने 70.90 रुपियाँ भएको छ, 1 डलर बराबर 70.90 रुपियाँ कहिले 92 पैसा यस्तै फ्लक्चुएटिङ त भइ नै रहन्छ, 70.90 रुपियाँले हाम्रो पैसा कति आना 113.80 रुपियाँ जति पर्न आएको छ, यो 113 रुपियाँ 113.80 रुपियाँ पर्न आएको छ, त्यसले अन्तर्राष्ट्रिय बजारको 1485 गुणा गरिकन आएको रकममा होइन हाम्रो कस्टम ड्युटी जोड्नु पर्यो, अब कस्टम ड्युटी कति छ 5,000 10 ग्रामको प्रति 10 ग्रामको 5,000 छ, त्यो जोडेर त्यसमा अब मिसेलेनियस एक्सपेन्सेस भयो अनि हामीलाई कमर्सियल ब्याङ्कहरूले जसले सिकाउँछ उनीहरूलाई 0.5% प्रफिट मार्जिन भयो र हामी व्यवसायहरूलाई पनि 0.5% प्रफिट मार्जिन थियो जुन राष्ट्र ब्याङ्कले निर्देशिक बनाएर तोकिरहेको छ, त्यही अनुसार आएको रकम चाहिँ हामी निकाल्छौँ।
यो भाव निर्धारणमा एउटा अब नेपाल सुनचाँदी व्यवसाय महासंघ एउटा निजी क्षेत्रको भयो, सरकारी भूमिका चाहिँ कहाँनिर हुन्छ त?
यसमा सरकारी भूमिका भनेको यो चाहिँ नि यस्तो चिज छ, यो नेपाल सुनचाँदी व्यवसाय संघ भनौँ न पहिले सुरुवातमा जिल्ला स्तरीय संघबाट सुरु भएको होइन, 2044 सालमा जिल्ला स्तरीय संघबाट सुरु भएको, त्यति बेला नै मान्छेहरूलाई पहिले त्योभन्दा अगाडि चाहिँ नि एउटा 2-4 जना व्यक्तिको आधारले काम हुन्थ्यो, पहिले के पनि सुनिन्थ्यो भनेदेखि इन्डियासित मात्र हाम्रो आर्थिक कारोबार बढी भयो, थर्ड कन्ट्रीसित थिएन र त्यति बेला हामी कहाँ चल्ने चाहिँ डकोटा हो अभिजात, यहाँ के पनि सुनिन्थ्यो भनेदेखि यो डकोटा ल्यान्डिङ भयो भने यहाँ बजारको भाव छलफल बढी हुन्छ, डकोटा उडेर गएपछि फेरि अर्को हुन्छ भन्ने खालको पनि सुनिन्थ्यो कि, त्यसैले हामीले व्यवस्थित पार्नको निमित्त हामीले सङ्घ खडा गरिसकेपछि यो बजारको यो सुनसानी भनेको एकदम सेन्सिटिभ विषय हो, यसलाई पारदर्शीको ढङ्गमा गर्नुपर्छ भन्ने हिसाबले हामीले त्यो दर निर्धारण गर्ने काम चाहिँ हामी गऱ्यौं र त्यो त्यति बेला दर निर्धारण गर्ने काम सुरु भइसकेर हामीले नेपाल सरकार संविधान निकायलाई पनि सम्पर्क गऱ्यौं होइन, त्यो गर्दाखेरि हामीले गरेको काममा नेपाल सरकारको मान्यता प्राप्त भएको छ, जस्तो भन्यौँ न यो एउटा यस्तो किसिमको चिज हो कि जस्तो तपाईँले अब हामीले बिहाबारीको कुरा गर्नु सामाजिक क्षेत्रमा कुरा गर्नु, बिहाबारी गर्दाखेरि के सरकारको केही भूमिका त हुँदैन, तर हामीले बाजा बजार बिहा गरेर ल्याइसकेपछि त्यो त अथेन्टिक भइसक्यो नि, यो कन्भेन्सन हाम्रो परम्परा रीतिरिवाज हाम्रो व्यवहारले गरेको छ यही कुरा नेपाल सञ्चार व्यवसाय संघले पनि गर्दाखेरि सरकारलाई पनि एकदम राम्रो भयो उहाँको फिडब्याक के पायौँ भनेदेखि हामीले ओहो तपाईँले यो काम राम्रो गर्नुभएको छ ठिक छ अहिले राष्ट्र ब्याङ्कलाई पनि यस्तो खालको फिडब्याक चाहिएको छ भने राष्ट्र ब्याङ्कले हाम्रो भएको यो कारणले हामीले वैधानिक ढङ्गले गरेका छौँ भन्ने हामीले बुझायौँ हरेक डेलिगेसनमा कुराकानी गरेर राखेर होइन उहाँले स्पष्ट पार्दैछ उहाँले पनि हाम्रो भावकै आधारमा पहिले राष्ट्र ब्याङ्कले 50-50 ग्रामको बिक्री गर्थ्यो तर त्यो सबै हाम्रो भावको आधारमा गर्नुहुन्थ्यो त्यस्तै अब अड्डा अडालतमा पर्यो त्यसमा भ्यालुएसनको कुरा आयो सबै चाहिँ नि सुनसान सामान्य भ्यालुएसन हामी कहाँ पठाइदियो अथेन्टिक बढी भइसकेपछि सबै हामी के त्यो किसिमले हामीले पनि सिफारिस गरेर पठाइदिए त्यसले अडाले त्यो पनि मान्यता र समाजले मान्यता दियो सरकारले मान्यता दिएपछि त्यो पक्का भइगयो नि त त्यो हिसाबले हामीले यो सामाजिक भूमिका निभाएको हो हामीले वास्तविकता मान्यो
अब यो भाव कसरी निर्धारण हुन्छ भनेपछि अब आयाततिर जाउँ लामो समय भयो सुनको भाव 70,000 रुपियाँ भन्दा माथिको माथि नै छ घटला घटला भनेका छन् ग्राहकले घटेको छैन आयात एकदमै कम भएको छ भन्ने सुनिन्छ
अहिले त आयात ठप्पै भयो भने पनि हुन्छ जस्तो असार भन्दा पछि श्रावणदेखि आयात भएकै छैन असारसम्मको महिनासम्मकोमा जम्मा 750 किलो चाहिँ ब्याङ्कमा जम्मा भएको थियो यसपालि के विडम्बना के छ भने यसपालि 76 साल लागिसकेपछि त्यति डिमान्ड बढेन वैशाखमा अलिकति बढेको थियो त्यसपछि त एकदम शून्य सान्ने असारदेखि त एकदमै शून्य भयो किनभने भाव निकै बढ्यो त्यो टाका वैशाखको टाकामा 60,000 भित्रको हाराहारीमा काम कारवाही भइरहेको चिजमा असारमा पुग्दाखेरि 70,000 नाग्यो त्यो नागेको हुनाले मान्छेको क्रय शक्तिले नभ्याउने जस्तो लाग्यो नि त हामीले त नेपालीहरूको क्रय शक्ति चाहिँ बढेको छैन फेरि यो बाढी पीडितको प्रकोपले गर्दाखेरि मान्छेलाई आवश्यक आधारभूत आवश्यकतातिर त पहिले ध्यान दिनु पर्यो त्यो कारणले गर्दाखेरि नेपालीहरूको क्रय शक्तिमा ह्रास आएको हो कि भन्ने हामीलाई लागेको छ त्यस कारण नेपालको सन्दर्भमा यो 70,000 नआइसकेपछि डिमान्ड यति घट्यो कि 10% सीमेन्ट हुन पुगेको छ अहिले आएर पनि तपाईँले तिहारमा आएर अस्ति दसैँमा पनि त्यस्तै 10-15% मात्र काम भएको छ भने अहिले तिहारमा त अलिकति बढी काम होला कि भन्ने अहिले हाम्रो आशा चाहिँ 25% पुग्ला कि भन्ने आशा चाहिँ दिएछौँ अब के होला तर यो हप्ता तर त्यो खालको चाहिँ चहलपहल देखिया छैन अलिअलि पक्कै पनि बढेको छ तर बढेर त्यही बढी से बढीमा 25% हारानीमा होला कि भन्ने आशा लिएका छौँ अब यो चिज यस्तो अर्को एउटा कारण के छ भने नेपालीहरूको मात्र पनि भएन कि यो सुनको डिमान्डमा ओभरअल ग्लोबल मार्केटमै डिमान्ड घट्यो घट्न गएको छ एउटा त अब अन्तर्राष्ट्रिय बजारमा युरोपियन मार्केटहरूमा इन्भेस्टमेन्टको दृष्टिकोणले काम गर्ने मान्छेहरूले बढाएको छ किनभने सेन्ट्रल ब्याङ्कले रिजर्भ बढाइदियो एउटा टनका टन या त 500 टन बढाउनु भनेको त ठुलै कुरा हो जम्मा ग्लोबल मार्केटमा 4,000 टनको डिमान्ड हुन्छ ओभर पृथ्वीभरिमा देशहरूमा त्यसमा 500 टन त चाहिने सेन्ट्रल ब्याङ्कहरूले रिजर्भ बढाइदिएपछि त एउटा ठुलो हिसाब चाहिँ त्यसले भयो अर्को अब चीनले आफ्नो रिजर्भ बढाइरहेको छ रुसले बढाइरहेछ त्यसमाथि अब इन्भेस्टरहरू भन्ने लगानीकर्ताहरू पनि अब अरू क्षेत्रमा जस्तो सेयर मार्केटहरूमा त्यति राम्रो देखिया छैन डलरको पोजिसन कमजोर भइरहेछ भोलाटाइल भइरहेछ विभिन्न तनावहरू अब कोरिया मिडल इस्टदेखि लिएर सबै ठाउँमा तनावका कुराहरू आइरहेछ त्यसले गर्दाखेरि आफ्नो आफ्नो धन सुरक्षित गर्नको निमित्त अन्तर्राष्ट्रिय बजारमा के छ भने सुनमा लगानी सुनलाई बढी रोजियो सेफ हेभन डिमान्डको निमित्त सुनलाई रोजिएको हुनाले सुनको डिमान्ड बढ्न गयो तर उनीहरूको गहनाको लागि चाहिँ त भएन हाम्रो एसियाको कन्ट्रिजमा के छ भने हामी गहनामा बढी विश्वास गर्छौँ होइन अब इन्डियामा सबभन्दा अहिलेसम्म नै भनौँ न अन्तर्राष्ट्रिय बजारमा सबभन्दा बढी गहनाको लागि डिमान्ड हुने देश त इन्डिया हो तर इन्डियामा पनि यो आर्थिक मन्दीको कारणले गर्दाखेरि त्यो मान्छेहरूको क्रय शक्तिमा ह्रास आएको छ त्यसले गर्दाखेरि यता एकातर्फ सुनको भाव बढेर जानु अर्कोतर्फ मान्छेहरूको क्रय शक्तिमा ह्रास आउनु त्यसले गर्दाखेरि डिमान्ड एकदमै घट्यो अनि त्यहाँ इन्डियामा घटेपछि नै हामी गाउँ घट्नु स्वाभाविकै कुरा जस्तै देखिन आयो कि
आयात एकदमै ठप्पै छ भन्नुभयो तपाईँले अलिअलि कारोबार त भएको छ के स्टकबाट काम चलाइरह्यो हामीले कि के हो
अहिले के छ भने स्टकबाट होइन अहिले त पुरानो गरगहना बिक्रीमा आइरहेको कारण अहिले अधिकांश सदस्य साथीहरूसँग पुरानो गहनाको स्टक धेरै छ किन ग्राहकहरूले 70,000 पुगिसकेपछि धेरै बिक्री फिर्ता ल्यायो यही मौका हो बिक्री गर्ने दुई चार पैसा नाफा कमाउने भन्ने खालको मान्छेहरू थिए, किनभने महँगो भाउ भएपछि त बिक्री गर्नु भने बढी पैसा पाउँछ कि भन्ने मान्छेहरूको हिसाब मनमा भयो। त्यो कारणले गर्दाखेरि पनि अस्तिदेखि असार श्रावण भाउ भदौमा त हामीले किन्नै नसक्ने खालको क्वान्टिटीमा फिटा आएको थियो। त्यति बेला मान्छेहरूले के भनेको छ, कसरी किन्ने कसरी किन्ने भन्ने कुरा आइरहेको थियो। बनाउन आउने मान्छे छैन, बिक्री गर्न आउने मान्छे मात्र भयो भने हाम्रो त सीमित पुँजीमा काम गर्नुपर्ने, अनि कसरी गर्ने, हाम्रो सुन किनिदिनु पर्यो अब ब्याङ्कसँग किन्ने होइन कि हामीसँग रिजर्भ जम्मा भएको सुन चाहिँ किनिदिनु पर्यो भनेर, त्यो कुरा पनि मैले महासङ्घका साथीहरूलाई ल तपाईँहरूले ब्याङ्कसँग कुरा गर्नुहोस् एकपल्ट, यस्तो अवस्थामा गर्नु पर्यो, ब्याङ्कले पनि मद्दत गर्नु पर्यो। जस्तो राष्ट्र ब्याङ्कले कमर्सियल ब्याङ्कहरू खराब भयो भनेदेखि त लेन्डर अफ द लास्ट रिसोर्ट भने जस्तै राष्ट्र ब्याङ्कले मद्दत गरिदिन्छ नि, जस्तो नेपाल ब्याङ्कलाई गरिदियो, विभिन्न ब्याङ्कलाई गरिदिएछ, त्यस्तै हामी कहाँ पनि यो सुनको व्यवसाय गर्ने मान्छेलाई मर्क परेपछि कमर्सियल ब्याङ्कहरूले गरिदिनु पर्यो भन्ने कुरा चलाउनु भनेको थियो। तर कमर्सियल ब्याङ्कहरूले के भनेको थियो भने हामीले त बिक्री मात्र गर्ने हो, किन्ने काम त हाम्रो होइन भन्ने खालको चाहिँ नि उनीहरूले कुरा गरे होइन। त्यसकारण यो पुरो पुरानो घन जुन फिर्ता आइरहेको छ त्यो त मान्छेले बिक्री गर्नै सकेका छैन, त्यो भएको कारणले गर्दाखेरि ब्याङ्कसित किन्नुपर्ने अवस्थाै आएन। त्यसकारण यो ब्याङ्कसित रिजर्भ हुन गएको, अब स्लोली मान्छेले अलिअलि अलि गरिकन त्यो ब्याङ्कमा भएको रिजर्भले सकिन सकिन लागेको छ भन्ने कुरा सुनेको छौँ। अझ हिजैसम्म मात्र पनि एकजना साथी भन्न आएको, अहिले कमर्सियल ब्याङ्कहरूमा 131 किलो जति मात्र बाँकी छ, विगत असारमा 750 किलो भएकोमा त्यति मात्र बाँकी छ, स्लोली गएको छ। तर हामीले त्यति बेला के पनि गर्यौं भनेदेखि मास मार्फतबाट अब यस्तो यस्तो अवस्था आएको हुनाले सुनको भावमा धेरै वृद्धि भई कारोबार नहुने भएको हुँदा ब्याङ्कहरूले छिकाउने काम हाललाई नगरिदिनु होला भन्ने रिक्वेस्ट राष्ट्र ब्याङ्कलाई समेत दिएर हामीले रिक्वेस्ट गरेका थियौँ। त्यसैको कारणले श्रावणदेखि सुन मगाएकै छैन ब्याङ्कहरूमा, त्यसकारण यो ब्याङ्कहरूको चाहिँ डिमान्ड घटेको, त्यो चाहिँ अन्य कारण नै होइन कि व्यवसायहरूले डिमान्ड नै घटेको कारणले किन्नै नपर्ने अवस्था आएको हुनाले भएको।
अघि तपाईँले अलिकति कुरा उठाउनु भएको थियो दसैँमा र तिजमा पनि सुक्खा जस्तै भयो भनेर, सुक्खा नै भयो,
एकदमै सुक्खा भन्नुपर्छ। अब तिजमा सबभन्दा सुरुवातमा असार पछि आयो तिज, तिजमा न नेपालीहरूको चाड महान चाडै भन्यो, महिलाहरूको त्यो पनि होइन, घर घर हाम्रो लाउनु नै इच्छा आकाङ्क्षा सबै रीतिरिवाज पनि भएको, त्यो टाका पनि आधा भन्दा कम मात्र काम भयो, आधा पनि छैन, गत वर्षको कारोबार जति हुन्थ्यो त्यसको आधाभन्दा पनि कम, किनभने भाउको कारणले गर्दाखेरि अब एक महिना अगाडि 7,000 पाउने चिज एक महिना पछाडि 70,000 आएपछि त कसरी किन्ने, यदि ठिकै त मान्छेहरूको क्रय शक्ति अथवा आयस आर्जन गर्ने क्षमता बढेको भए, आमदानी बढेको भए त मान्छेले गर्थ्यो, तर आमदानी त बढेको छैन, नेपालको स्थिति यही हो, रन डाउन कन्डिसनमा छ, भनेपछि मान्छेले पहिले त खानापिना लाउनेमा जो गर्नु पर्यो, त्यो कारणले गर्दाखेरि मान्छेले गहनामा यसपालि ध्यान दिएन, त्यो नदिएको हुनाले ती जस्तो चाडमा पनि 25-50% सेवा काम भएन भने तिज पछि त झनै सुक्खा लागेको छ। त्यसपछि क्रमशः यता भाउ पनि बढेको छ, यतापट्टि बिक्रीमा आउने बढेको छ, त्यसपछि हाम्रो 25% भन्दा कम सुन्ने भनेपछि त सुन्ने सुन्नेको मार्केट भन्यो, दसैँ जस्तो चाड आइपुग्दा फेरि पनि 10-15% मात्र काम हुँदाखेरि मान्छेले कसरी आफ्नो काम चलाउने, कसरी स्टाफ आफ्नो कारिगरहरू पाल्ने, होइन कारिगर काम नभएर घर गइरहेछ, कसरी आफ्नो स्टाफहरूलाई पाल्ने भन्ने सम्बन्ध पनि चिन्ता गर्नुपर्ने अवस्था आयो।
अब अर्को कारोबार हुने भनेको तिहार नजिकै छौँ हामी, तिहारमा अलिकति केही शुभ संकेत देखिएला?
अहिले शुभ आज त तिहारको एक हप्ता नागिसकेको छ, दसैँ सकेर होइन, अब त 3-4 दिन मात्र बाँकी छ, अब शुक्रबार शनिबार धनतेरस भनिरहेछ होइन, काग तिहार त शनिबार भइ नै सक्यो, आज मंगलबार भयो, मंगल बुध वीर शुक्र 4 दिन मात्र बाँकी छ, यो सुरु दशैंपछि नै लगतै तिहारको लागि सुरु हुनुपर्ने, कसैले विस्तार विस्तारै गरगनै किन्ने, कसैले भाँडाकुँडा किन्ने, त्यो खालको जुन हाम्रो रीतिरिवाजमा चाहिने हो त्यो अहिलेसम्म त्यति देखा परेको छैन, विस्तारै अलिअलि मात्र देखा परेको छ। अब त्यही हिजो थाडी अस्ति आइतबारदेखि केही केही बिक्री बढेको छ भन्ने रिपोर्टिङ आइरहेको छ। अहिले हामीले आशा के गरिरहेको छौँ भनेको यसपालि तिहारलाई 25% सम्म मात्र पुग्ला कि भन्ने आशा चाहिँ लागिरहेछ।
अब यसपछि बिहेको सिजन आउँदैछ, बिहेमा अलि बढी कारोबार भयो, घट्ने सम्भावना चाहिँ के छ तपाईँले अन्तर्राष्ट्रिय बजारहरूको?
बिहेको सिजन पनि हुन त पक्कै पनि अब तिहारपछि बिहे मङ्सिरमा बिहा छ, बिहामा निश्चय पनि बढी हुनुपर्ने, तर अहिलेसम्मको चार महिनाको जुन चाहिँ नि हामीले विगतको चाहिँ नि अनुभव हो, त्यो चार महिनाको अनुभवले बिहेको मङ्सिरमा पनि त्यति राम्रो होला जस्तो हामीलाई लागेन, किनभने भाउको कारणले गर्दाखेरि अहिलेसम्मको भाउ 70,000 माथि नै छ। अहिलेसम्म पनि बीचबीचमा यो चीन र अमेरिका बीचको सुधार आउला होइन, उनीहरूको बीचमा चाहिँ नि एग्रिमेन्ट बन्छ अथवा बाटो हुने कुरा भइरहेछ, अब अस्ति सेप्टेम्बरमा बाटो हुने भनिएको थियो, त्यसपछि अक्टोबरमा सारेको छ, आज 22 अक्टोबर भइसकेको छ, अहिलेसम्म पनि उनीहरूले मिठी तय पारेको छैन। हुन त अमेरिकन राष्ट्रपतिहरूले चिनिया उपराष्ट्रपतिको बीचमा कुरा भइसकेको छ होइन बाटो गर्ने भनेर, तर मिठीसम्म अहिलेसम्म तय भएको छैन, तय नभएसम्म उनीहरूको के हुन्छ भन्ने कुरा भन्न सकिएन। अवश्य मेव अन्तर्राष्ट्रिय आर्थिक बजारले सकारात्मक आशा चाहिँ नि लिएको छ, केही न केही सुधार आउला भने, त्यो सुधार आयो भने सुनको भाउ खर्च घट्यो भने यो बजारको चाहिँ नि अलिकति मङ्सिरमा पनि केही चलपल होला, होइन भन्ने किन नेपालीको क्रय शक्ति बढेको पाइएको छैन, नभएपछि त मान्छेलाई जस्तोलाई किन मान्छे दुइटैले नै काम चलाउन थालिहाल्छ, त्यसो भयो भने यो मङ्सिरमा पनि त्यति राम्रो होला जस्तो लागेको छैन।
अब हामीलाई सुन्नेहरूलाई तपाईँले अलिअलि त संकेत गरिहाल्नुभयो, अपरझट आपत पर्नु परेकाहरू बाहेक चाहिँ अरूले के गर्ने ग्राहकहरूले?
अहिले त अरूले त त्यति ध्यान दिएकै छैन, वेट एन्ड वाच खालि पर्खर हेरे सिद्धान्त भइरहेको छ, कुनै कुनै यहाँ आउँछन् ग्राहकहरू आउँछन्, कति भाउ भने 70,000 माथि नै पुगेको छ, अहिले नै भइहाल्यो अब अलि दुई चार दिन हेरौँ न भन्ने खालको रियाक्सन हामीले पाइरहेको छ। त्यसकारण कर पर्नेले सिवाय अरू चाहिँ नि अहिले घर बनाउन आएको छैन, जो पनि बनाउन आएको छ आफ्नै सुन ल्याएको छ, पुरानो सुनकै खात्रखुटो गरेर ल्यायो, त्यही मासेर नयाँ बनाएर लग्यो, त्यसरी लग्या छ। कर पर्नेहरूले मात्र चाहिँ नि सुन नयाँ फ्रेस सुन किनेको छ, अरूले किनेको चाहिँ छैन। अहिलेसम्मको हाम्रो रिपोर्टिङ अनुसारले अहिलेसम्मकोमा मेचीदेखि महाकालीसम्मका हाम्रो सदस्य साथी जम्मै जिल्ला जिल्ला स्तरबाट पनि यही रियाक्सन आइरहेछ, अब त खै अब पसलै छाडेर जानुपर्ने हो कि पलायन हुनुपर्ने हो कि भन्ने कुरा गुनासो चाहिँ गरिरहेछ। मैले पनि साथीहरूलाई के भनेको छु भनेदेखि यस्तो यस्तो आर्थिक मन्दी अथवा आर्थिक सङ्कट आउँदाखेरि छ महिना जति त समय लाग्छ, अहिले चार महिना भयो, अर्को दुई महिना अलिकति प्रतीक्षा गर्नुहोस्, त्यतिसम्ममा केही परिवर्तन आउला कि भएन भनेको अब केही न केही विचार गर्नुपर्ला भन्ने खालको जवाफ दिएको छु।
तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, देशका विभिन्न रेडियो स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन तथा उज्यालो online.com संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष तथा भाउ निर्धारण समितिका संयोजक तेज रत्न साक्यसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले नेपाल सुनचाँदी व्यवसाय महासंघका पूर्व अध्यक्ष तथा भाव निर्धारण समितिका संयोजक तेज रत्न साक्यसँग कुराकानी गरिरहेका छौं। साक्यजी फेरि पनि स्वागत छ यहाँलाई,
धन्यवाद।
अब अलिकति फरक प्रसंगतिर लागौं, जुन सुन आयातको कुरा छ ब्याङ्कहरूले ल्याउँछन्, तपाईँहरूको पनि माग थियो क्यार, यो कुरो चाहिँ अहिले के भइरहेको छ?
अहिले त्यो चाहिँ यसै छ, अहिले सुनको डिमाण्ड नै नभएको कारण त्यो सुनको आयातको सम्बन्धी जम्मै ओजेलमा, वास्तविकमा हामीलाई चाहिने दैनिक 40 किलो, कम से कम 40 किलो चाहिन्छ, न त 40 किलो भन्दा बढी नै भए जाती हुन्छ यो बजार, यो सुन बजार राम्रो व्यवस्थित पार्नुको निमित्त भनेर कराउँथे। अहिले त्यो किनभने भइरहेको सुन नै छैन बिक्री नहुँदाखेरि, भइरहेको आफ्नो स्टकमा बनाइरहेको गरगहना नै बिक्री हुन सकेको छैन भन्ने किन त नयाँ किन्न सक्ने अवस्था पनि भएन, त्यस नयाँ नभएपछि त मलाई 20 किलोबाट 40 किलो चाहियो भन्ने अवस्था पनि आएन कि। अहिले जुन 20 किलोको प्रावधान छ, त्यही 20 किलोको श्रावणदेखिको नयाँ कोटा जुन ल्याउनु पर्ने, केही आयात भएको छैन। त्यसले गर्दाखेरि अहिले सबै यो केस जम्मै ओजेलमा परिरहेछ, पेन्डिङ भइरहेछ।
तर यो त अहिले व्यवहारिक कुरा हो, यता त नीतिमै लेखिने कुरा हो। तपाईँहरूको पटक पटकको दबाव थियो, अहिले पो कारोबार भएन र आयात कम छ, फेरि सुन सस्तिँदा बित्तिकै त मनज्ञ आयात गर्नुपर्छ, त्यसमा चाहिँ के प्रगति भइरहेछ भनेको मैले।
उनीहरूले स्टडी गर्छु भन्ने कुरा आइरहेको छ, राष्ट्र बैङ्कसँग पटक पटकको कुरा गर्दाखेरि अहिले जुन यो चाहिँ यो सुनसानी सम्बन्धी नीति र मापदण्डको कुरा पनि आइरहेको छ नि, त्यो अहिले वाणिज्य मन्त्रालयमा त्यो समिति बनाएर, दुईटा समिति बनाएर काम गर भएको छ। त्यो समितिमा एउटा समितिले त्यो पनि अध्ययन गर्ने भन्ने कुरा चाहिँ आएको छ। त्यस कारणले समितिको कार्यक्रम अगाडि सर्दाखेरि साँच्चै नेपालको बजारमा कति चाहिने हो भन्ने पक्कै पनि अनुसन्धान होला जस्तो हामीले आशा लिएका छौँ।
अब अर्को कुरा आरोपको पनि कुरा गर्न पर्यो तपाईँसित कुरा गरेपछि, तपाईँहरूको एकलौटी बजार, तपाईँहरूले जे गरे पनि हुने भन्ने आरोप छ नि,
त्यो चाहिँ बिल्कुलै गलत हो। यो सुन व्यापार भनेको एकलौटी हुनै सक्दैन, यो त जसरी पानीले लेभल आफैले मिलाउँछ, पानीले कसैले पनि रोकेर रोकिँदैन नि त, त्यो त यस्तो प्राकृतिक चिज हो कि बढी रोक्यो भने त्यसले बाढी निम्त्याउँछ, हरेक किसिमको निम्त्याउ भने जस्तै सुन पनि त्यस्तो। यो एकै दुईटैले गर्न सक्ने चिन्ह, यो त अन्तर्राष्ट्रिय बजारसित सम्बन्धित विषय हो। आज हामीले अमेरिकाको बजारमा जस्तो भनौँ न, आज 1485 डलर प्रति आउन्स भयो, तर हामीले त्यसको सुत्तामा कममा दिन सकेन, हामीसँग क्षमता छ र छैन नि त, किनभने हामीले आयात त्यहीबाट गर्नुपर्छ, फेरि हामीले बढी भाउ लगाउनु त, बढी भाउ लगायो भनेदेखि मान्छेलाई सस्तोमा ल्याउन सकिन्छ नि त, बढी भाउ लगाउने गर्दा बिक्री नै हुँदैन, त्यो लाउनै सकिँदैन। त्यस कारण एउटा डिटेल गर्न सक्ने चिजै होइन यो चिज, के मार्केट मेकानिजम भन्छ यसलाई, मार्केट आर्थिक मार्केट मेकानिजम भन्ने चिजै हो, यो सप्लाई एन्ड डिमान्डको आधारले हुन्छ। यदि हामी कहाँको अभाव भइराख्यो भने बाहिरबाट सप्लाई आइहाल्छ, अनि भाउ त सन्तुलन नगइकन सुक्खै छैन, एक दुई दिन एक दुई घन्टाको रुपियाँ कुरो गर्ने भन्ने अर्कै कुरा, तर समग्र रूपमा यो गर्नै सक्दैन, एउटा डेटाले गर्नै सक्दैन। त्यस कारण हामीले पनि जसरी यहाँले सोध्नु भएको थियो नि त, कसरी भाउ निर्धारण हुन्छ, आज हामीले कहिलेकाहीँ शिकायत पनि गर्छ, अन्तर्राष्ट्रिय बजारमा भाउ बढेको बेलामा यहाँ पनि भाउ बढ्छ, अन्तर्राष्ट्रिय बजारमा घटेको बेलामा यहाँ पनि गर्छ, क्या हो भन्ने कुरा पनि गर्छ। त्यस कारण हामीले स्पष्ट रूपमा विभिन्न मिडिया मार्फत स्पष्ट पनि पारेका छौँ, आज पनि तपाईँलाई यस्ता स्पष्ट पारे, किनभने यो चिजमा यो सम्पत्तिको रूपमा चिज एउटा क्यासको रूपमा परिवर्तन हुने अथवा बिक्री वितरण हुने चिज भएको हुनाले यसमा म्यानिपुलेसन गर्नै सकिँदैन। त्यसको निमित्त फेरि पनि भन्छु, यो अन्तर्राष्ट्रिय बजारमा तपाईँले ट्राई गर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय बजारको भारमा क्रस एक्सचेन्ज रेटले, किनभने डलरले हामीले किन्नुपर्ने, क्रस एक्सचेन्ज रेटले आएको भाउलाई कस्टम ड्युटी जोडेर प्रफिट मार्जिन भनेको 1% मात्र, आधा कहिलेकाहीँ त्यसमा अब फ्रेड चार्ज इन्स्टिट्युसन चार्ज हुन्छ, अलिअलि हुन्छ, त्यति जोडेर निकाल्ने चिजमा प्रष्ट होइन जस्तो स्पष्ट भएको हुनाले त्यसको म्यानिपुलेसन चाहिँ हुँदैन।
अनि एकपल्ट अलि अगाडिको कुरा पनि हो, सरकारले अनुगमन गरिरहेको थियो तपाईँहरूको यो तौलमा, त्यसै गरी गुणस्तरमा, त्यसपछि सुन चाँदी पसलेहरू ढोका लगाएर सड़कमा निस्किनु पनि भयो, त्यसको निकै आलोचना पनि भएको थियो, अनुगमन गर्नै नआउने क्षेत्र छुनै नसकिने क्षेत्र रहेछ भनेर तपाईँहरूलाई उडाइयो पनि।
अब यो चिज चाहिँ यसमा विभिन्न कुराहरू आए होइन, तर सबभन्दा ठूलो प्रमुख कारण भनेको नेपाल सरकारले अनुगमन गर्यो, ठिक छ, उपभोक्ताहरूको गुनासो आयो, कन्ज्युमर्स राइटको कुरा विचार गर्नुपर्छ, तर एउटा उहाँले के ध्यान दिनु भएन भनेदेखि हामी व्यवसायहरूले आम उपभोक्ताहरूको अथवा ग्राहकहरू कन्ज्युमरहरूको हितको ध्यान नराखेको हाम्रो बिजनेस चल्दै चल्दैन, किन यो एउटाको चिजमा खराब गर्यो भने त्यसलाई इन्टु 10 हुन्छ, 10 जना खराब भएर जान्छ, त्यस कारण कसैले कन्ज्युमर्स हितको ध्यान दिएन भनेदेखि त्यो व्यवसाय चल्ने सम्पत्तिको कुरा हो। अरू चिज त तपाईँले एकपल्ट लगायो लुगाफाटा हरेक कुरामा लगायो पछि त खेर जान्छ, तर सुन चाँदी त त्यस्तो होइन, आजबाट किनेको चिज पछि 25 वर्ष पछि भएर पनि यो खराब भयो भने ल तपाईँले बनाइदिएको त यो खराब भयो भन्ने खालको चिज हो नि। त्यस कारण अनलिमिटेड लाइबिलिटी भएको यो त खतरनाक चिज वास्तविक व्यवसाय त होइन, यस्तो चिजमा अहिलेसम्मको विडम्बना कुरा नीति निर्माण भएन, सरकारले अनुगमन गर्नु खोज्यो ठिकै छ, तर अनुगमन गर्नलाई कस्तो मापदण्ड छ, कस्तो नीति नियम छ, कसरी काम गर्ने भन्ने कुरा त पहिले स्पष्ट पारिदिनु पर्ने नि। अब जस्तो भनौँ न हामी एउटा कुरा, हामीले अहिले नेपालमा गणतन्त्र आयो, तर गणतन्त्रको लागि पहिला संविधान बनाउनु पर्यो नि त, संविधान बनाइसकेपछि मात्र त अनि त्यो संविधान अनुरूप काम गर्नु पर्यो, अनि भएन भनेदेखि नै अनुगमन गर्नु
पर्यो। तपाईँले पनि नीति बनाउन लबिङ गर्नुपर्नेमा झ्याल ढोकै थुनेर सडकमा जान त अलिक गलत थियो होइन?
त्यति बेला के छ भने उहाँहरूले गर्दाखेरि 70 सालको कुरा हो यो, होइन? उहाँले हामीले झ्याल ढोकेर गरेर होइन कि, हामीले त्यति बेला पनि प्रतिवाद गरेका थियौँ कि अनुगमन गर्यो ठिकै छ, अनुगमन गर्नमा हाम्रो बाधा विरोध छैन, तर अनुगमन गर्नलाई व्यवस्था मिलाउनु भएन, या त विज्ञ व्यक्तिहरूलाई सिधै ल्याउनु पर्ने होइन, त्यो पनि भएन, या त के त समस्या छ भने पहिले बुझ्नुपर्ने, त्यो पनि गर्नु भएन। अवश्य त्यति बेला विकृति उत्पन्न भएको थियो, मैले मेरो त्यति बेला कार्यकालमा मैले पनि कुरा गरेको थिएँ, त्यहाँनिर ब्रह्मलुट भयो भन्ने कुरा पनि न्युजले दिएको थियो। त्यति बेला हामीले त्यो ब्रह्मलुट भए पनि हामीले समर्थन गरेका थियौं, यसमा यो विकृति आएको छ, यसमा सुधार गर्नुपर्छ। त्यसमा सुधार गर्नुको निमित्त हामी त्यो नीति निर्माण गर्नु पर्यो भने हामीले नै माग गरेका थियौं। त्यति बेला सरकारले वास्तव गरेन, खालि के छ भने कन्ज्युमर्सहरूको दबाव मार्वा के कुराले हो, खालि अनुगमनतिर मात्र लगाए, त्यो व्यवस्थित गर्नेतिर लागेन कि। व्यवस्थित गराएर गर्यो भनेदेखि उपभोक्ताहरू पनि हित राम्रो हुन्छ, उपभोक्ताहरूको पनि सम्पत्तिको सुरक्षित हुन्छ, व्यवसायहरूलाई पनि एउटा बाटो त हुन्छ नि, बाटो त हुन्छ, त्यो बाटो राम्रो बाटो अथवा रुल्स एन्ड रेगुलेसनमा अन्दरमा फलो गर्यो भने अनि राम्रो हुन्छ। त्यसले भएन, त्यसले गरेन भने अनि त्यसले कारवाही गर्नु पर्यो, त्यो व्यवस्थित नभएको हुनाले समस्या उत्पन्न भएको।
तपाईँले अलिकति कुरा उठाइहाल्नुभयो, हामी कार्यक्रमको अन्तिममा छौँ। अब तपाईँहरूको यो व्यवसायलाई सहज बनाउन, अझ पारदर्शी बनाउन के कस्तो नीतिको जरुरी छ तपाईँहरूलाई?
त्यसैको निमित्त हामीले हाम्रो साथीहरूले महासंघ मार्फत हाम्रो चाहिँ नि नेपाल सरकारको संविधान निकाय ध्यान आकर्षण भइरहेछ, र त्यसमा सप्लाई मगाउने सप्लाईको सोर्सको निमित्त नेपाल राष्ट्र बैङ्कलाई हामीले बजारको व्यवस्थित हुनु पर्यो, आन्तरिक बजारको लागि आवश्यकता अनुसारको सुनको आपूर्ति हुनु पर्यो भन्ने कुरा आज उठाइरहेको छ भनेदेखि यो नीति निर्माण यो गुणस्तर सम्बन्धी भयो, क्वालिटी सम्बन्धी भयो, यो नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तर्गत गुणस्तर विभाग होइन, त्यहाँ चाहिँ नीति निर्माण गरिकन मापदण्ड बनाइदिनु पर्यो भने 70 सालदेखिको मागलाई फेरि पटक पटक बीचमा डोर्याएर अहिले अलिकति काम भइरहेको छ। त्यहाँ दुईटा समिति बनाइरहेको छ, त्यो दुईटा समिति मार्फत अनुसन्धान गर्ने काम पनि भइरहेको छ, एउटा 2-4 वटा मिटिङ पनि भइसकेका छ, र त्यसमा त्यो फलो भएको हुनाले त्यसमा चाँडै त्यहाँबाट एउटा नीति नियम र निर्देशिका बनाएर यो व्यवस्थाले व्यवस्थित पार्ने काम होस् भन्ने हामी चाहन्छौँ।
सबभन्दा मुख्य समस्या चाहिँ के छ त त्यो नभन्दाखेरि तपाईँलाई?
त्यो भन्दा छाडा जस्तो भइरहेछ, सबभन्दा त्यो नीति निर्माण नहुँदाखेरि हुन त पक्कै पनि नेपाल सुनचरी व्यवसाय संघले 2059 सालमा नै सरकारले त्यति बेला ध्यान नदिए खेराखेरि पनि 59 सालमा हामीले नीति निर्माण बनाएर एउटा मापदण्ड एउटा कोड अफ कन्डक्ट बनाएर हामीले लागू गरेका छौं। त्यही अन्तर्गत सबैले काम गरिरहेछ, तर समय परिस्थितिले परिवर्तन आएको छ, त्यो परिस्थितिले विकृति पनि उत्पन्न भएको छ, त्यो विकृति किन उत्पन्न भयो, आपूर्तिको कमीले गर्दाखेरि पनि उत्पन्न भएको छ। त्यसकारण त्यसको निमित्त सन्तुलन गर्नको निमित्त माग र आपूर्तिको व्यवस्था मिलाइदिनु पर्यो, र नीति निर्माण गरेर काम गर्यो भने यो लाइनमा काम गर्ने यति मान्छे यो व्यवसाय गर्ने मान्छेले ध्यान दिनु पर्यो भन्ने खालको भने त्यसमा फलो गरेर गराउने काममा हाम्रो सुनचरी व्यवसाय महासंघ सधैँभरि तत्पर र तयार छौं। त्यसै छिटो से छिटो गरिदिनुको हामी नेपाल सरकारको सम्बन्धी निकायहरू ध्यान आकर्षण पनि गराउँछौ।
हस्, हामीलाई समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद छ यहाँलाई। दुई चार केही चाहिँ नि यो सुनचानी सम्बन्धी वस्तु तपाईँको मिडिया मार्फत गर्ने मौका स्पष्ट पार्ने मौका दिनुभयो, त्यसको लागि तपाईँको मिडियालाई पनि धन्यवाद दिन चाहन्छु।
नेपाल सुनचानी व्यवसाय महासंघका पूर्व अध्यक्ष तथा भाव निर्धारण समितिका संयोजक तेज रत्न साक्यसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। अर्को बुधबार बिहान 8:20 नयाँ आर्थिक विषयको कुराकानीसहित फेरि उपस्थित हुने नै छौं। आजको लागि कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अर्जुन पोखरेल पनि विदा हुन्छु। नमस्कार।